उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएको हप्तादेखि हामीले सर्वभक्तको उपन्यास समय त्रासदी लिएर आएका छौं। विक्रम सम्वत 2058 सालमा पहिलो पल्ट प्रकाशित उपन्यास समय त्रासदीमा शून्यवादको धारणालाई अघि सारिएको छ। यस उपन्यासमा अन्तर्निहित वर्णन, समय चेतना र प्रयोगले यो उपन्यासलाई धेरैले आकर्षित गरेको छ। अब सुनौ सर्वभक्तको उपन्यास समय त्रासदीको दोस्रो श्रृंखलाको वाचन अच्युत घिमिरेको आवाजमा।
निरर्थक शरीरता, प्राध्यापिक वर्गीय संवेदन शून्यता, ठाडो बौद्धिक शैक्षिक स्तरीयता, ढुङ्गा भएर उसले सोचिरही। जवाफमा उसले राम्रै मुख सिलाएपछि त्यो उध्रिने सम्भावना नदेखेर राष्ट्रिय राजनैतिक प्रकरणको च्यानल बन्द गरी तमासे भइबसेका एक दर्जन प्राध्यापकहरूले बन्द च्यानल फेरि खोले। आधा दर्जन प्राध्यापिकाहरूले खुला च्यानल बन्द गरे। गोराहरूको प्रजातन्त्रमा कालाहरू भुटिन्छन्। प्राध्यापक एक, हामी राता छौं प्राध्यापक दुई, कोही लाम्चा कोही थेप्चा छौं प्राध्यापक तीन, गोरुहरूलाई छुटकारा दियो भने खेतबारीका अन्न जम्मै स्वा प्राध्यापक चार, खबरदार यो मण्डली प्रवृत्ति हो प्राध्यापक पाँच, प्रजातान्त्रिक नेपालमा सबै नेपाली मण्डली हुन्, सबै मण्डली नेपाली हुन् प्राध्यापक छ, निर्दलीय व्यवस्था भनेको थोरै व्यक्तिले सताउने व्यवस्था हो, बहुदलीय व्यवस्था भनेको धेरै व्यक्तिले सताउने व्यवस्था हो प्राध्यापक सात, समाजवाद भनेको क्रियात्मक अराजकतावाद हो प्राध्यापक आठ, हाम्रा स्वनाम धनी नेताहरूले गु खाए प्राध्यापक नौ, खाए खाए सेफ्टी ट्याङ्क फोडेरै खाए प्राध्यापक दस, हामीले के खायौँ प्राध्यापक एघार, संसदले देशलाई लिजमा दिने प्रस्ताव पारित गर्न मिल्दैन प्राध्यापक बाह्र, पक्का साम्यवादीहरू आफै लड्छन्, नाम मात्रका साम्यवादीहरू अरूलाई लडाउँछन् फेरि प्राध्यापक दुई। अनि माओवाद फेरि प्राध्यापक तीन, दुनियाँ मुसलमानहरूले खान लाग्यो, देश मिसिनरी ख्रिस्तानहरूले खान लाग्यो, यहाँका हिन्दू बौद्धहरू घरेलु झगडामा मस्त छन् फेरि प्राध्यापक चार, हुन त भन्न नमिल्ने हो प्रजातन्त्रमा बिउ जगाउन फन्डामेन्टलिस्ट हुनैपर्छ फेरि प्राध्यापक पाँच, साँगुरेर बस्नेहरूको दिमाग पनि साँगुरे हुन्छ किन नगर्ने विस्तृत नेपालको दावी फेरि प्राध्यापक छ, छेरुवा स्वतन्त्र बुद्धिजीवी भएर सोद्धा चुनाव कहिले छ फेरि प्राध्यापक सात, यो देशमा चुनाव हुँदैन युद्ध हुन्छ फेरि प्राध्यापक आठ, नेताहरूका गुरुद्वार सुँदै हिँड्ने हामी आलुमुले प्राध्यापकहरू दुनियाँका सबभन्दा घटिया बुद्धिजीवी हौ फेरि प्राध्यापक नौ, मान्छे कतै चान्समा डान्स गर्न नपाएपछि प्राध्यापक भन्छ फेरि प्राध्यापक दस, आजभोलि कोचिङ फ्याक्ट्रीको सिजन अफ छ फेरि प्राध्यापक एघार। एउटा अन्तर्राष्ट्रिय गदालाई घाँटी नहलिने रोग लागेछ, जसले गदाको घाँटी हलिन मद्दत गर्छ उसलाई ठूलो धनराशिको पुरस्कार दिइने घोषणा गरिएको छ, दुनियाँभरका नामुद डाक्टरहरू गदाको घाँटी हल्लाउने प्रयासमा लागेछन् पूर्ण रूपले असफल भएछन्, त्यही मौका छोपी एकजना नपत्याउँदो नेपालीले गदाको कानमा खुसुक्क भनेछ नेपालमा गई प्राध्यापक बन्छस्, गदाले भो भो प्राध्यापक बन्दिन भनेर जोडले टाउको हल्लाइदिएछ फेरि प्राध्यापक बाह्र, त्यसपछि हाही अट्टहास सुरु। सबै एक दर्जन प्राध्यापकहरू, आधा दर्जन प्राध्यापिकाहरू, लोग्ने पीडामा स्वास्नीले निर्लज्ज हाँसोमा अन्त्येष्टि गरिएका बौद्धिक निरर्थकताहरूलाई निरर्थकतापूर्वक सुनिरही यो सोचेर कि जीवनमा सार्थकताको खोज भनौँ नै निरर्थक कुरा हो। जब कुमारी सिलु प्राध्यापन क्रिया समाप्त गरी त्यहाँ आइपुगी उसले एक आकस्मिक सार्थकता बोध गरिहाली, उसले सिलुलाई हात तानेर क्याम्पस परिसरबाट बाहिर निकाली, ट्याक्सी समाति पछिल्लो सिटमा धेरै ठाउँ खाली छोडेर कोचाकोच गरेर बसी। कहाँ पुग्ने अर्धवंशी ट्याक्सी चालक र कुमारी सिलुका प्रश्नहरू एउटै भएर ट्याक्सीभित्र ठोकिए, उसले घरको होइन ट्याक्सीको झ्याल खोली, गृह मन्त्रालय भनी कुमारी सिलुले विस्मबोधक प्रश्नहरू गर्नुको साटो ट्याक्सी चालकले ट्याक्सी खोल्ने होइन, ट्याक्सी चलाउन साँचो प्रयोग गरेको हेरी, ह्यान्डल घुमाएको हेरी, गियर बदलेको हेरी, एक्सिलेटर दबाएको हेरी, ब्रेक छोडेको हेरी र अन्ततोगत्वा पार्श्ववर्ती दृश्य परिदृश्यहरू चल्न थालेपछि ट्याक्सी गुडेको अनुभव गरी। ट्याक्सी चालक महोदयले एक हातले ह्यान्डल चलाउँदै अर्को हातले चुरोट सल्कायो, एउटा अङ्ग्रेजी गीतको टुक्कालाई रेलीमै नेपाली पाराले गायो अनि कानको किरा मर्ने चर्को पारामा क्यासेट गीत कन्कायो। सायद प्राध्यापिकाहरूका कानमा किरा परेका थिएनन् त्यसैले ती मरेनन् पक्कै पनि। सियाल दरबार, माफ गर्नुहोला सिम दरबार, पुगेर ट्याक्सी अडियो। घनिष्ठतावश कुमारी सिरुरी ट्याक्सीको मिटर हेरी पर्स खोल्ने औपचारिक दृष्टता गरिन। बदलामा सिमदरबारको ढोकाभित्र निर्धक्क पछि थाप्लोमा गौरवपूर्ण इतिहास बोकेका केही साई नेपाली सैनिकहरूले उसलाई गौरवपूर्ण दृष्टिले हेरेनन्। लोकनिपीडित शैलीले छिटछिटो भेट्न आइपुगेपछि नसोधी नहुने आवश्यकता बोध गरिएको एउटा कुरा सोधी, अब के गर्ने? म त्यसलाई हेर्न चाहन्छु, कस्तै नै पो रहेछ, चिन्छ्यौ? चिन्या छैन, कसैलाई सोधौँ? नसोध मोरी, कुमारी सिरु यसरी हडबडाई मानौ निकटस्थ सैनिकहरूलाई नागरिक प्रश्न गर्नु आपत्तिजनक छ। असमञ्जस्यपूर्ण शैलीहरू गृह मन्त्रालयतिर लम्किए, गृह मन्त्रालयतिरबाट घिउ दलेका चिल्ला सवारीहरू ओरिए, शैलीहरू छेउ लागे। दुवैले दुवैलाई भन्नु आवश्यक मानेनन् तर सोच्नु आवश्यक माने, या प्रान्तमा यात्रा थालिएछ माने मन्त्रालय छुटेछ। पैदल शैलीहरूले गृहमन्त्रीको सवारी गुडेको देखे, गृह सहायक मन्त्रीको सवारी गुडेको देखे, त्यसपछि भन्न सकिन्न कुन कुन राजपत्राङ्कित तहका नोकर शाहहरूका सवारी गुडेको देखे। शैलीहरूले ती घिउ जलेका चिल्ला सवारीहरू बेन्च, फियट, ट्याटसन, फोर्ड, फोक्स, ड्याटसन, फोर्ड, भोक्सवागन, पजेरो, मारुति के हुन् भन्नेतर्फ प्राध्यापकीय बौद्धिक आलोचनाको तिखो दृष्टि फ्याँकेनन्। प्रत्येक सवारीभित्र एक अपरिचित युवतीको पत्तो पाउन हार्दिक सन्धानको गहिरो दृष्टि फ्याँकिरहे। सवारीहरूको ठ्याक्कै अन्तमा होइन, त्यसभन्दा अघिल्लो सवारीमा, जुन कुनै हालतमा पनि अपेक्षा गरिएको थिएन, केस थुम्को उठाएकी अपरिचिता र उही लोग्ने पीडित स्वास्नीको लोग्ने देखा परिहाले, झन्डै झन्डै आलिङ्गबद्ध। यस घटना दुर्घटनाको सबभन्दा सराहनीय योग्य कुरो, दुवै पक्षले दुवै पक्षलाई देखे तर दुवै पक्षले दुवै पक्षलाई नदेखे चाहिँ गरे। त्यो साताभरि लोग्ने स्वास्नी बोलेनन्, अर्को साताभरि लोग्ने स्वास्नी छोराहरू मार्फत बोले, आवश्यकता पर्दा मात्रै। यी असजिला मौन दिवसहरूमा स्वास्नीले बुझिन किन लोग्नेले पारमा चुकेको माग दोहोऱ्याइरहेको छैन, लोग्नेले बुझेन किन स्वास्नीले न्यू खोजेर झगडा गरेकी छैन। नोकर्ने फुलमायाले केही अनुमान गरी, जुन अनुमान नगर्नुभन्दा उत्तम थियो। छोराहरूले अनुमान गर्न सकेनन् किन उनीहरूले अनुमान गर्न आवश्यक छ। जोसित सम्बन्ध छमा बाबुआमाहरू पर्थे तर लोग्नेका बाबुआमा मास सर्न हिँडिसकेका र स्वास्नीका बाबुआमाले सम्बन्ध देखाइ नहाल्नु नै अत्युत्तम सम्बन्धको परिचय कुरा हो भनी ठाने। कञ्चन लक्ष्मी र उनको पति परमेश्वरले अभिमानिनी छोरीको स्वाभिमान बुझी दिमागका खाली कागजमा केही यस्ता योजनाका खाका कोरिरहे जसको क्रियान्वयन आँसु झार्दै छोरीले नै गुहार भाग्न आए सम्भव हुन्थ्यो। तेस्रो साता लाग्यो, त्यसपछि चौथो पनि। लोग्ने स्वास्नीबीच सोझो बोलीचालीको सम्बन्ध पुनः स्थापित हुन सकेन। यसै सिलसिलामा स्वास्नी चाहिँ शुभचिन्तक भनिने थुप्रै ज्ञात अज्ञात व्यक्तिका फोनहरू बिहोरी, पछि फोन आतंकले दिक्क भई। उसलाई अनुभवजन्य ज्ञान थियो, शुभचिन्तक भनिनेहरूका सहानुभूतिमा उत्सुकता मात्रै हुन्छ, यदि बोलीका शब्दहरूलाई अन्तर्मनका भावहरूबाट अलग पारिदिने हो भने। जिन्दगीका लोभलाग्दा शुभेच्छाहरू रोस्ट पारेर झुन्डाइएका कुखुराका सब झैँ हुन्छन्, बजारका सोकेसहरूमा सजाइएका हुन्छन्। धेरैलाई धेरैभन्दा सुस्वादिष्ट लाग्छन् तर च्वाट्ट घाँटी काटेर मर्ने कुखुरालाई सायद अरूका पेट भर्न अभिशप्त जीवहरूका राय दैवलाई पनि थाहा हुँदैन। यो पृथ्वीको सतहमा मान्छेहरूले सधैँ शान्तिको कुरा गर्न रुचाए, शान्तिमा बाँच्न रुचाएनन्। सट्टामा तिनले सामाजिक स्तरका कलहदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका महायुद्धसम्मका रोमाञ्चहरू र खतराहरू बोलाइरहे। साँच्चै नै हजारौं फौजी बुटहरू गरेम गरेम गरी बजेभन्दा मिठो सङ्गीत दुनियाँमा के छ? थस स्पोक जाराथ्रोस्ता, उसले नित्यलाई सम्झे विधिमा दार्शनिक दुस्वप्नवाद अफालेर ऊ प्राध्यापिका इतिहास विषयमा थिए। आक्रमण सबभन्दा उत्तम सुरक्षा हो, उसले सम्झे। आतंक गन्ध सुँगी बस्न नचाहेर फोनको लाइन काटेर ढुक्कै भए। फोन के भयो? सातौं साताको पहिलो दिन लोग्नेले स्वास्नीलाई सोध्यो, सोझै काटिदिए। स्वास्नीले लोग्नेलाई नढाटी जानकारी दिए, सोझै किन? लोग्नेले फेरि सोध्यो, सोझै डिस्टर्ब गर्यो त्यसैले। स्वास्नीले फेरि जानकारी दिए, सोझै। लोग्ने स्वास्नीको अपेक्षा बमोजिम कड्केन, मात्र चौथो कोण मुस्कुराइरह्यो। प्रेमाको फोनले उसले सोध्यो, स्वास्नीको टाउकोदेखि खुट्टासम्म एक विलक्षण रूपले प्रभाव सम्पन्न अन्तर्धारा प्रभावित भयो, जसलाई उसले न तातो अनुभव गरी न चिसो। उसले थाहा पाएन ऊ लोग्नेचित रिसाई कि डराई। एक आघात स्तम्भनमा महासन्नाटाको अन्तर्धारा सायद भन्दा हुन्छ कि भोलिपल्ट भूतपूर्व प्रेमी लोग्नेले टेलिफोन काटेको बदलामा वर्तमान प्रेमिका प्रेमाचन्दलाई घर ल्यायो। स्वास्नी भर्खरै क्याम्पसबाट फर्केर थकाइ मेट्दै थिए। शारीरिक भन्दा बढी मानसिक भन्दा बढी हार्दिक नोकर्ने फूलले हतार हतार गरी ल्याइदिएको तातो चिया र खाजा उसको थकाइको समानुपातमा चिसिँदै थियो। स्कुलबाट ज्ञानको भन्दा झोलाको भारी ठूलो बोकी आएका छोराहरू खाजा खाइवरि होमवर्क गर्ने निउले टिभी हेर्दै थिए। गाडीको आवाज सुनियो। स्वास्नीलाई त्यो आवाज आफ्नो गाडीको इन्जिनबाट आयो जस्तो लागेन। उसको लोग्नेको गाडी जसलाई उसको गाडी होइन भन्न मिल्दैन, घरको ग्यारेजमै बन्द थियो। क्याम्पसको निम्न मध्यमवर्गीय र मध्यमवर्गीय पर्यावरणमा अनावश्यक तुफान खडा नहोस् भनेर प्रेमी लोग्ने प्रेमिका स्वास्नीले एक आकर्षक समझदारी कायम गरिराखेका थिए। पैदल प्राध्यापक प्राध्यापिका बन्ने घरेलु गाडीको नियमित प्रयोग लोग्नेद्वारा पूर्ण स्वामित्वमा सञ्चालन गरिएको कारखानातर्फ जाँदा हुन्थ्यो। स्वास्नीलाई गाडी चलाउन क्याम्पसकालीन झ्याउ लागि नै हाल्थ्यो, तरै पनि कञ्चन निवास जाँदा ऊ गाडी चलाउँथे। तब को पाउन आए गाडीमा? स्वास्नीले झ्याल नखोलिकन झ्यालबाट परिसर फाटकभित्र सर्प झैँ सुरुलु पसेको गाडीलाई हेरी। प्रतिबिम्बित घामका किरणहरूले गर्दा गाडीभित्रका मान्छेहरू चिनिँदैन। ऊ राम्रै चिसिएको चिया खाजालाई विदाई गर्दै भर्याङ ओर्लेर बैठक कोठामा पुगी। त्यसैसित जोडिएको घरको मूल ढोका जुन सुप्रसिद्ध देशे मरु झ्याको अनुकृतिमा बनाइएको थियो खोली। आँगनमा गाडीको ढोका खुले, एउटा ढोकाबाट लोग्ने बाहिरियो, अर्को ढोकाबाट स्वास्नीका लागि अविश्वसनीय तर सत्य कुरा बाहिरियो। उसले ढोकाको एउटा खापा जोडले समाती झन्डै झन्डै खोलामा डुब्दै गरेको मान्छेले छेस्का समाते चाहिँ गरे अनि आँखा फिजाए मुख बाई। प्रिमा यिनी माया हुन् मेरी वर्तमान स्वास्नी, यिनले पारपाचुकी गर्न मानेपछि विवाह गरौँला। आइज सुन आइज पोसिबल। लोग्नेले चौथो कोण मुस्कुराउँदै स्वास्नीको मेख मारेको आनन्दानुभूति गर्दै भन्यो। केस थुमको पारेकी, धेरै थरीका कस्मेटिक बासनाहरू समेटेकी, नाइटोभन्दा धेरै तल रेशम रङ्गी सारी बाँधेकी अविश्वसनीय तर सत्य कुरालाई विश्वासपूर्वक काँधमा अगालेर दुई जुबिस कम्तीभन्दा पनि कम्ती खाउँ खाली छोडेर घरभित्र पस्यो। स्वास्नी घर बाहिर निस्की आँखा फिजाइ नै रही मुख बाई नै रही विश्व इतिहासका पानाहरूमा नलेखिने यस्ता निर्दयी निर्मयी क्रूरताका उपयुक्त जवाफ के हुन सक्लान्? यस्ता भयानक घटनाका पछिल्लोतिर पुरुषहरूको पौरखता मात्र जिम्मेवार हुन्छ कि नारीहरूको नारीत्व पनि? ऊ बगैँचामा गई। के फुलहरू काला फुल्छन्, के सम्बोधि आवश्यक छ? बिना शर्त लोग्ने स्वास्नी बीचको अद्वितीय प्रेम बचाउन होइन, दुई साना नवनिर्मित द्वीप जस्ता छोराहरूको भविष्य प्रश्न सम्बन्धित परिवार बचाउन स्वास्नीले लोग्नेसित आग्नेय कल गरिन, न धुवाधार मौन धारण गरे। उसले लोग्नेलाई लोग्ने होइन भन्ने घृणाभाव प्रदर्शन नगरेर गृहस्वामिनीको भूमिका निर्वाह गरिरहे। सम्भवतः उसले यसपालि मनले होइन बुद्धिले सोची र लोग्नेको उक्साइ विरुद्ध गान्धी बाबाको सुप्रसिद्ध असहयोग आन्दोलनै छेडी। यस्तो समयातीत आन्दोलन थाल्दा उसलाई कता कता भर नलागे पनि झिनो आश लाग्यो। धेरै स्वास्नीका लोग्नेहरू मौकामा भेट्टाएको रण्डीबाजी गरेर पनि अन्तत्वगत्ता घर फर्केकै छन्। अर्थात् उसको लोग्ने पनि छेडिक मोहनीको विषाक्त मायाजालबाट उम्केर पश्चातापूर्वक पवित्र मायाको घर यानि अविनाशी कालातीत महान्तम र शाश्वत किल्लाभित्र फर्कने सम्भावना छँदैछ। उसले कुरा गर्न सक्नुपर्छ, प्रतीक्षा, बस प्रतीक्षा। घर बचाउन चाहने प्रत्येक स्वास्नी मान्छे चाहिँ ऊ लोग्नेको अत्याचार जुन निस्सन्देह अज्ञानता हो सहन गरी बस्नबाट राजी भई। स्वास्नीको यस मौन समर्पणलाई ठ्याम्मै नबुझेर वा आवश्यकताभन्दा बढी बुझेर लोग्ने झन सुरो र उज्जण्ड हुन थाल्यो। भविष्यको स्वास्नीलाई साताको तीन चार दिन अबेर रातिसम्म घरमा राख्न थाल्यो। अब त साह्रै भयो। स्वास्नी बेसरी रोई, आँखाका परिलहरू केही ओभाएपछि नोकर्ने फुललाई केही भनी स्वास्नी पैदलै माइत हिँडिदिए छोराहरूलाई घरमै छोडेर। घरकी स्वास्नीले माइतमा छोरी भएर आराम गरी नगरे बराबर लगातार चार दिनसम्म लोग्ने पीडित सहेली क्याम्पस नआएपछि आत्तिएर र कुमारी सिलु कञ्चन निवास पुगे। कञ्चन लक्ष्मीले बोल्ने आँट पाइन्, लग्न सिलु नानी यसको ग्रहदशा हेराउनु पर्यो, दैवको के खेल हो यस्तो? म त्यस्तो दैवलाई थुक्छु जो बिना योग्यता बिना अधिकार मेरो भाग्य रेखा कोरेर ठाउँ ठाउँमा किरमेट गरी बिगारेर तुच्छ पूजाको कामना गर्दछ, झर्कँदै छोरीले भने। कुमारी सिरुले कुरा जम्मै सुनि, अक्षर छ त्यसैले कुनै नारीवादी सङ्गठन गुहार्न जाउँ भन्ने आफ्नो विशेष योजना सुनाउने हिम्मत नगरेर त्यसलाई घाँटीभन्दा तलै थुनेर राखे।
रसिया
अनुपस्थित स्वास्नीको फाइदा उठाएर लोग्नेले घरमा एउटा परिवर्तन गरिहालेछ, यानि काटिएको फोनको लाइन जोडेछ। नोकर्नी फुलले काँडा नगनी फोन नगरेपछि स्वास्नीले यो कुरा थाहा पाए। उसले कुनै अपूरणीय क्षतिको शोक मनाएन। नोकर्नी फुलसित उसले सबै कुरा गरी, तर जे कुरा गर्न चाहन्थे त्यो गरिन। सबै कुरा सोधी तर जे कुरा सोध्न चाहन्थे त्यो सोधिन। बीचमा छोराहरूले नोकर्नीको हातबाट फोन खोसे, आमालाई पालै पालो धम्काए, हामीलाई छोडेर किन गएको, अब आउने दिन्न, जेठो छोराको धम्की। म तपाईँसित बोल्दै बोल्दिनँ, बोल्दै बोल्दिनँ, कान्छो छोराको धम्की। लोग्ने पीडित स्वास्नी एका बिहानै छोराहरूको धम्की सुनेर एक हप्ते माइतवासको तनावबाट मुक्त भए। यही विमुक्तिमा माइतबाट क्याम्पस गई, क्याम्पसबाट घर गई, घरबाट माइत गइन। उसले घरलाई दुवै तला भुइँदेखि छतसम्म हेरी, आँखामा बिछोड रसाई, जुन अक्षर मिलनको सीमा प्रवर्ती घटित हुन्छन्। के भयो दिजु, नोकरीले मालिकलाई सोधी अर्धराजकीय स्तरमा। केही होइन, आँखामा के पसे जस्तो लाग्यो त्यसैले, मालिकनीले मध्यमवर्गीय बहाना गरे। म हेरौँ, पर्दैन, मालिकनीले भने। नोकरीलाई पर्दैन भन्ने कुरा सोध्नुभन्दा पहिले नै थाहा थियो, त्यसैले मालिकनीलाई अरू सङ्कटग्रस्त पार्न चाहिन। कोट्याएर चार बजाएर छोराहरू स्कुलबाट फर्के। छोराहरूले खासको चाहिँ पारामा नबोल्ने है भन्दै आमालाई आँखा तारे अनि घोसे मुन्टो लाएर आफ्नो कोठातिर लागे। ए फुल, छोराहरू आइपुगे, खाजा के खुवाउने हो? आज म छोराहरूलाई आफ्नै हातले पकाएर खुवाउँछु। लोग्ने पीडित आमाले छोराहरूले सुन्ने गरी खुसामत गरी धेरै दिनपछि दिल खोलेर हाँसी। तरकारी चिउरा खुवाए हुन्न दिजु, चाउचाउ खाँदा खाँदा वाक्क भइसके, भान्साकोठाबाट निस्कँदै नोकर्नी फुलले भने। यो सम्झँदै उनीहरूले त्यसभन्दा पहिले रातो जाम दलेको पाउरोटी र स्विट भनिने केक खाँदा खाँदा वाक्क भइसकेका थिए। चिउरा चपाउनै गाह्रो, मालकिनीले गाह्रो माने। भुटे हुन्छ नि दिजु, नोकर्नीले सजिलो पारिदिए। हुन्छ त, जाउँ किचनमा, कहिलेकाहीँ चिउरा खाँदा मिठै हुन्छ, त चिया बसाल, म चिउरा भुट्छु, त्यसपछि तरकारी। मालिनीले भन्दै गई, नोकर्नीले सुन्दै गई, दुवै बैठक कोठाबाट भान्सा कोठामा पुगे। भनेको मुजिम नोकर्नी फुलले आलु काटी, मालिकनीले चिउरा भुटी, नोकर्नी फुलले प्याज काटी, मालिकनीले ग्यास चुलोमा ताप्के बसाली, नोकर्नी फुलले पोको चिया थर्मसमा खन्याई, मालिकनीले खारिएको तेलमा प्याज मसला खुर्सानी अनि त्यसपछि आलु केराउ र पानी जम्मै कुरा राखी। सैद्धान्तिक पाकशास्त्रीय शैलीले होइन, व्यावहारिक गृहिणी शैलीले पकाएपछि पाक्नुपर्ने तरकारी पाक्यो। तरकारीको सुवासले भान्साकोठाको सीमा नागेर भर्याङ उक्लेपछि छोराहरूका नाक बस्न सकेनन्। जेठुले त नाक नबजेपछि इज्जत बचायो, तर कान्छोले मन थाम्नै सकेन, तगुर्यो। जेठुले कान्छोको हात च्याप्पै समात्यो, कान्छोले नसमातेको हातको घुसी ताक्यो, हान्यो। नजा भनेको, जेठु डरायो, भोक लाग्यो, कान्छो करायो। मम्मीले हामीलाई छोडेको होइन, जेठुले सम्झायो, कान्छोले सम्झ्यो, भोकभन्दा स्वाभिमान बलियो देखियो, कान्छोले घोसी मुटो लायो। आइज, जेठुले खासखुस गरेर कान्छोको हात तान्यो। आफूहरू सुत्ने कोठातिर होइन, भान्सा कोठातिरै दुवै बिरालो चालले भान्सा कोठाको ढोकासम्म पुगे, तर ढोकामा देखा परेनन्। गन्धहीन स्पर्शहीन पनि आमाले चाल पाएर गुलाबको फुलभन्दा बढी फक्री।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्नी, पोखराको रेडियो तरंग, तनहु दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटोलको तिनाउ एफएम र बुटोल एफएम, गुल्मीको रेडियो रेशुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सर्वभक्तको उपन्यास समय त्रासदी सुन्दैछौ। अब सुनौ यसैको बाँकी अंश।
ए फुल, छोराहरूलाई बोलाऊ त, खाजा तयार भयो, आमाले भने। तर नोकरीलाई त्यहाँबाट बाहिर नजाने संकेत पनि गरे। छोराहरू बिरालो चाल बिर्सेर चर्कै आवाजले भागे। छोराछोरी पाइ नसकेकी नोकर्नी फुलले कुरा बल्ल बुझी। फुल फुली, ए फुल्दी, हामी अर्काले पकाएको खान्नौ भन्दे, जेठो च्याँठियो बैठो कोठाबाट, खान्न भन्दे कान्छो च्याँठियो बैठो कोठाबाटै, अनि दुवै आफ्नो कोठामा पुगी ओछ्यानमा घोप्टिए। आमा भान्सा कोठामा मुख थुनेर हाँसी, बैठो कोठामा मुख थुनेरै मुस्कुराई, अनि सुस्तरी चाल मारी छोराहरूको कोठामा पुगी। छोराहरूले आमाको चाल थाहा नपाए पनि गन्ध थाहा पाए, दुवैले सास रोके। मम्मी पनि अर्का पराई हुन्छ, आमा प्रदीप्त अनुहार बोकेर छोराहरूको चाक्लो ओछ्यानमा बसी। कान्छो छोरोको सास रोक्दा रोक्दै पनि फुसिहाल्यो, ऊ जुरुक उठेर आमालाई झम्ट्यो, जानु जानु म बोल्दिनँ, म बोल्दै बोल्दिनँ। यो लात्ती मुल्कीयुक्त झम्टाएको पहिलो आधी गुज्रेपछि कान्छो छोरो शिथिल र त्यसभन्दा बढी असहाय भइहाल्यो। ऊ आमाको छातीमा मुख लुकाएर रुन थाल्यो। भाइ रोएपछि दाई ओछ्यानमा घुँडा टेकेरै आमासम्म पुग्यो। आमाले उसलाई दाहिने हातले चपक्क च्यापी आँखाबाट बर्बर्ती ममत्वका अमृत जारी। नोकर्नी फुल भान्सा कोठाबाटै मालिकनीको पछि लागेर आएकी थिए। त्यहाँ उसले जे देखी त्यस्तो भावनात्मक दृश्य टिभी र चलचित्रका पर्दामा पनि देख्न सक्दिन थिए। त्यसैले ऊ मुखमा पछ्यौरीको बुझो कोचेर कुलेलाम ठोकी भान्सा कोठामा पुगेपछि दुरु दुरु ऊ पनि रोए। आमा र छोराहरूबीचको पुनर्मिलन दृश्य झमक्क साँच परेसम्म खुब जमेर चलिरह्यो। राति लोग्ने स्वास्नीबीच कुनै पुनर्मिलन दृश्य चल्न सकेन। यद्यपि स्वास्नीले लोग्नेलाई देख्न साथ खुट्टामा ढोगेकी थिए, लोग्नेले भयो भयो भन्दै स्वास्नीलाई काँधमा समातेर उठाएको थियो। यद्यपि स्वास्नीले फ्याक्ट्रीबाट आउनुभएको भनेर सोधेकी थिए, लोग्नेले होइन पार्टी कार्यालयबाट जरुरी मिटिङ थियो भनेर जवाफ दिएको थियो। यद्यपि स्वास्नीले पार्टी गतिविधि कस्तो छ हिजो आज भनेर सोधेकी थिए, लोग्नेले आजभोलि आगामी संसदीय चुनाव विषयक सरसल्लाह र व्यापक तयारी प्रशिक्षण हुँदैछ भनेर जवाफ दिएको थियो। यद्यपि लोग्नेले पनि कहिले आयो भनेर सोधेको थियो, स्वास्नीले अघि दिउँसो भनेर जवाफ दिएकी थिए। यद्यपि लोग्नेले पनि क्याम्पस जाँदैछौ भनेर सोधेको थियो, स्वास्नीले अँ जाँदैछु भनेर जवाफ दिएकी थिए। यस्तै यद्यपि यद्यपि र यद्यपिहरू। यद्यपि सम्बन्धहरू चलिरहे, न आरोह न अवरोह, स्वास्नीकी आमा कञ्चन लक्ष्मीले धेरैपल्ट फोन गरिन्। अर्काकी स्वास्नी भएकी छोरीले यद्यपि कुराहरू सुनाइदिए, प्रत्येक दिन क्याम्पसमा भेट हुने, माफ गर्नुहोस् बिदाका दिनहरूमा होइन। कुमारी सिरुले केही सोधिन, किनभने शैलीको सुन्दर अनुहारको असुन्दर भाव भङ्गीमा नै उसले नसोधेको प्रश्नका जवाफ थियो। यही बीच महिना दिनपछि हुने गरी आम चुनावको घोषणा भयो, देशमा चट्याङ पर्यो। लोग्नेले स्वास्नीलाई भन्यो, रातिकै मित्रहरू आउँदैछन् है? कतिजना? स्वास्नीले सोधी। त्यस्तै 8-10 जना, लोग्नेले भन्यो। के खुवाउने? स्वास्नीले सोधी। उही मासु भात, लोग्नेले भन्यो अनि थप्यो, मलाई त विशुद्ध नेपाली खाना कोदाको ढिँडो र गुन्द्रुकको तिउन खानेर अर्छ, ठुला मुलाहरू खानै जान्दैन। अरू नि? स्वास्नीले सोधी। के अरू? लोग्नेले सोध्यो सोधाइ नबुझेर। मेरो आशय ड्रिङ्क्सको व्यवस्था गर्नुपर्ने कि नपर्ने? अलिकति, जस्ट अलिकति गर्ने। के भन्ने, नेताहरू सबै टुवाटेछन्? लोग्नेले भन्यो अनि मुस्कुरायो बिना चौथो कोण। आफू नि? स्वास्नीले धेरै दिनपछि छेड हान्ने विशेषाधिकारलाई जुन हराइरहेकी थिए पाए जस्तो मानेर प्रयोग गरे। म कहाँ ड्रिङ्क्स लिन्छु, छोडिसके। लोग्नेले पनि धेरै दिनपछि स्वास्नी भनेको स्वास्नी नै हो भनेर ठानेर आफ्नो चारित्रिक परिवर्तनको रहस्य खोलिदियो। पत्याएँ, स्वास्नीले ओठ लेब्राए। पत्यार नपरी डाक्टर हृदयलाई फोन गरी सोधे हुन्छ, म उसैको सल्लाह बमोजिम औषधि खाँदैछु। लोग्नेले पक्का पक्की विश्वास दिलाउन चाह्यो। स्वास्नीले मनमा सोची बिचरा सध्य हुनु बाध्य भएछ र मुखमा हाँसी। पछि लोग्ने स्वास्नी दुवै आफ्नो काममा लागे, यानि लोग्ने मित्रहरूलाई फोन गर्ने काममा लाग्यो, स्वास्नी विशेष रात्रिभोज माने भोजनको व्यवस्था सम्बन्धी काममा लागि। कामहरूका मध्यान्तरमा जम्का भेटाउँदा स्वास्नीले लोग्नेलाई एउटा कुरा सोधौँ भनेर सोधे। सोधन, लोग्नेले पर्ख्यो, भइहाल्यो भो। स्वास्नी एक अज्ञात डरले जुन ज्ञात बाँकी थियो हस्की। सोध, लोग्नेले स्वास्नीको हात समात्यो। स्वास्नी यसरी छक्क परी, मानव यस युगमा लोग्नेले स्वास्नीको हात समात्नु सबभन्दा असम्भव नभए आश्चर्यजनक कुरा हो। रिसाउने पो हो कि? स्वास्नीले आइमा स्तरीय कटाक्षका सम्पूर्ण बाणहरू ठोक्रोरी तिनी गरी प्रयोग गरे। अह, रिसाउने छैन, नो चान्स, सोधिहाल प्लिज। लोग्नेले युद्ध क्षेत्रीय होसियारी देखाएर आफूलाई सम्हाल्नु सट्टा उल्टो यसरी बेग्र बिन्ती भाव बिसायो, मानौ स्वास्नीले लोग्नेलाई पहिले नै सरसयामा सुताइसक्नु पर्ने थियो र अहिले पनि तन्कन नमान्ने समयलाई तन्काएर जुन अवाञ्छित छ ढिलो गरिरहेकी छ। तर स्वास्नीले त्यति ढिलो गरिन जति ढिलो गर्नुपर्छ भन्ने उसलाई लागेको थियो। त्यो त्यो आइमै पनि आउँछ ब्रह्माण्ड विस्फोटनका बदलामा अधैर्य विस्फोटन बिचारी स्वास्नीले फोक्सो पुरी रित्ति आएर हावाजम्मै नाक बाहिर रोकिरहे को प्रेमा लोग्नेले प्रहार सयो जुन हिमाली स्याउभन्दा मिठो थियो कुन्नि नाम के हो स्वास्नीले ढाँटी नाकभित्र हावा पस्ना साथ र त्यो आतुर हावाको पहिलो झोका दलले फोक्सोमा अस्थायी डेरा जमाउन्जेल स्थायी हैकमपूर्वक स्वास्नी चेतनाले सत्तो पत्तो लाएर स्वास्नी हृदयलाई संसूचित गरिहाल्यो स्वास्नी हृदयले वर्दीधारी नागरिकहरूले बिना वर्दीका प्रहरीहरूका सर्वहारा प्राकृतिका मुद्दा मामिलाहरूमा चाहिँ जुम्चो चाल चल्ने कर्तव्यच्युतिको अभिलेख राखेन रक्त सञ्चार बढिहाल्यो अनुहार रातो भइहाल्यो ऊ अब यहाँ आउँदिन आई एम सरी फ्रम अवर साइड लोग्नेले भन्यो अनि मुस्कुरायो बिना चौथो कोड अनि मजाले सरसयामा सुत्यो भन्नु आवश्यक छैन सरसया भुवाभन्दा नरम हुन्छ स्वास्नी आश्वस्तिको सङ्कटमा परि सरी फ्रम अवर साइड यानि उसको तर्फबाट क्षमा प्रार्थी छु भन्नु कि आफ्नो तर्फबाट क्षमा प्रार्थी छु भन्नु लोग्नेको स्वास्नी र स्वास्नी इतर सम्बन्धको जुन सर्वयुगीन कथा छ त्यसको अन्तिम मोडमा यौन भ्रमित पथ प्रष्ट लोग्ने घर फर्केकै हो त यो पुनरागमन प्रत्यावर्तन के हो स्वास्नीको आम माफी दिन तत्पर स्त्रीण इतिहास चेतना जागृत भयो तर जागृतिको भजन गाइरहने उत्ताउलो पनि उसले देखाएन मात्र मध्यान्तरपछिको काममा दोब्बर जुटिरहे लोग्ने स्वास्नी सम्बन्धको यो प्रत्यक्ष दृष्टिगोचर ऋतु परिवर्तन कलालाई नोकर्नी फूलले चाहे पनि बुझ्न सकिन लोग्ने स्वास्नी मध्ये लोग्नेले हतारमा बुझ्न चाहेन स्वास्नीले बुझ्न हतार गरिन अन्तत्वगत्व जुन अन्तको अन्त नहुन सक्छ यानि हुन पनि सक्छ लोग्ने स्वास्नीले समयलाई कति उब्रन नदिई घरेलु समझदारीको अलिखित पत्रमा हस्ताक्षर गरे भन्नुपर्छ महत्वाकांक्षी साझा गुरु योजनाको लिखित सम्झौता पत्रमा छिमेकी राष्ट्रका प्रतिनिधिहरूले चाहिँ र दीर्घकालीन नाफाघाटाको हिसाब किताबलाई थाती राखेर युगल प्रेमको त्यो अतीतलाई सम्झे भन्नुपर्छ जुन अहिले घृणाको वर्तमान बनेर पनि राम्ररी बन्न सकेको छैन थाहा छैन तराजुमा राखेर जोख्दा प्रेमको प्रतिबद्ध अतीत गरुङ्गो हुन्छ कि घृणाको अप्रतिबद्ध वर्तमान फोनमा धेरै समयसम्म अतिरिक्त अल्झेर फुत्केपछि लोग्नेले भान्सा कोठामा गई सोध्यो के हुँदैछ कुखुरा काट्नु छ स्वास्नीले भने यहीँको लोकल हो लोग्नेले अत्याधुनिक भान्सा कोठाको सिंहमरमरे भुइँमा दङ्ग लडेका खासमा खुट्टा बाँधेर लडाइएका तीन जवान भाले कुखुराहरूलाई हेर्दै सोध्यो विकासै होइन बरु कसरी काट्ने होला डर लाग्छ मलाई त स्वास्नीले भने कुनै के ठट्टा सुनिन्छ नोकर्नी फुल्ली उखिती त हाँसी लोग्ने स्वास्नीले हाँस्ने मेसो पाएनन् मुख पाएर वाल्ल पर्ने मेसो मात्र पाए त काट्छेस फुल स्वास्नी चाहिँ सोधे किनभने मुख बाहिर मात्र कुखुरा मर्ने थिएन र उसलाई यो नृशंस हत्याकर्मबाट बस्नु थियो भो मलाई पनि यसपालि नोकर्ने फुलले कुनै ठट्टा सुन्न सकिन त्यसैले आफ्नो वाक्य पुरा गर्न सकिन छेराउटी आइमाईहरू आफ्नो औँलाको नङ काट्न पनि डराउँछन् मै काट्छु कुखुरा लोग्ने जोसियो र बिना कसुर एउटै डोरीले बाँधेका तीन जवान भाले कुखुराहरूलाई समात्यो कुखुराहरू कराए कटकट कटकट कट तर भाषान्तर गर्न सकिएन खोइ त्यो छुरा रगत थाप्ने भाँडो लोग्नेले माग गर्यो स्वास्नीले होइन नोकर्नीले ती मागहरू पुर्याइदिए अनि जीवनमा पहिलोपल्ट ड्राइभर लोग्नेले च्याप्पा हात समातेर तान्दा चाहिँ राति पेरि भई मुन्टो फर्काए स्वास्नीले लोग्नेको क्रियाकलापलाई आँखाको सबभन्दा टाढाको कुनाबाट हेरि नोकर्नी फुललाई हडबडमा कुखुरा भुत्याउन पानी तता भनी अनि छि भाइ भन्दै भान्सा कोठाबाट बाहिर दगोरे हेर हेर भागे कि यस्ता छेराउटीहरूले बजारमा ड्रेसिङ गरिराखेका कुखुरा ल्याए हुन्थेन लोग्ने करायो झन् जोसियो र तिनवटै कुखुराका घाँटी मिलाएर एउटै मुठीमा पारेर छुरा रेट्न थाल्यो हत्यारा अप्रशिक्षित थियो कुखुराहरू काटेर मारिँदा सबभन्दा कम्ती दुःख पाउने सम्भावनाबाट वञ्चित भए कुखुराहरूको आर्तनाद बैठक कोठासम्म सुनियो स्वास्नी छोराहरूको कोठामा दगुरी छोराहरूलाई मुहाई खान पश्चिम आकाश फ्रेस्कोमा रातो न रातो नङले घाम टाँगियो महान चित्रकलाकारको तुच्छ कलाकृति चाहिँ बुढो दिन तन्नेरी साँझ निम्तालुहरूले रात्रि भोज खान रात पर्खी बसेनन् सबभन्दा पहिले क्याम्पस प्रमुख आए 30 लाखको चिल्लो गाडीमा 10 लाखको खस्रो भ्रष्टाचार अभियोग बोकेर लोग्ने स्वास्नीले घरको मूल ढोकामुनि उभिएर स्वागत गर्दा क्याम्पस प्रमुखले यसरी अट्टहास गरे मानौ अभियुक्त नभए कोही महापुरुष भन्दैन बढीमा 1 मिनटको फरक पारी प्राध्यापक सङ्घको अध्यक्ष पनि आइपुगे सुन्निएको अनुहार देखाउन 7 दिन अघि विद्यार्थीहरूको कुटै खाएर शैक्षिक कारणले होइन राजनैतिक कारणले उनी भाग्यले शहीद हुनबाट बचेका थिए अहिले उनी आफ्नो राजनैतिक आस्थापट्टिका मानिसहरूलाई गलफुलले फुलेको जस्तो गाला देखाएर आफूलाई जिउँदो सहित ठानिरहेका थिए खोइ अरू कोही आएका छैनन् दुबैले दुबैलाई कोही नठानेर सोधे पालो पालो लोग्ने स्वास्नीले जवाफमा मुख खोल्दा स्वर जुत्यो पछि दुबैले एकअर्कोलाई बोल्ने पालो दिँदा दुबैले बोल्ने पालो पाएनन् त्यही लिङ्ग लिङ्गवर्गीय मुख सङ्घर्षको अवस्थामा पार्टीको जिल्ला सभापति र सचिव एउटै गाडीमा घुरिएर आइपुगे। पार्टीको जिल्ला सभापति सधैँ सपनामा पनि विपनामा पनि पार्टीभित्र घुसपेट गरेका बेकामका विरोधी तत्त्वहरूद्वारा राजीनामा मागिने हस्ताक्षर अभियानद्वारा पीडित थिए र पीडित हुँदाहुँदै कसरी पीडामा गर्वित हुन सकिन्छ भन्ने महान र त्यसभन्दा पनि मौलिक कलामा पारङ्गत थिए। सौजन्य बस मात्र तर कोप्रति हो थाहा छैन, उसले आफूलाई आविष्कारक पन्ठानेको थिएन। सचिव त पक्का पक्की रबर स्ट्याम्प नै थिए, अरूका दृष्टिमा 99%, आफ्नो दृष्टिमा पूरै 100%। त्यसपछि आउनेहरूको क्रम यस्तो रह्यो। उद्योग वाणिज्य संघको सभापति, उद्योग र वाणिज्य दुवै व्यवसायमा पूर्ण रूपले असंलग्न, मूलत कालो बजारी, मजदूर संघको अध्यक्ष, बाहिर बाहिर लखपति, भित्रभित्र करोडपति, माफिया सम्बन्ध, भूतपूर्व सैनिक संगठनका अभूतपूर्व अध्यक्ष जसको बारेमा भूतपूर्व सैनिकहरूलाई केही जानकारी छैन, प्रस्तावित एनजिओ आईएनजिओको कोअर्डिनेसन कमिटिका संयोजक, संस्था सधैँ प्रस्तावित, संयोजक स्थायी, अधिकार सम्पन्न, कर्मचारी संघको महासचिव, पक्का सरकारी पिठु, मुखवीर, महिला संघकी नेत्री, अविवाहिता, बहुपुरुषगामिनी गर्भवती, महानगर प्रमुख, कमिशन तन्त्र र मासिक विदेश भ्रमण मन्त्रका जन्मदाता, गृहमन्त्री, राजीनामा नदिइकन सधैँ नैतिकतापूर्वक अख्तियार दुरूपयोग निवारणवालाहरूसित जुटिरहेका बहुपत्नीप्रति, नाबालक करणी मुद्दाका अभियुक्त, दरबारिया सचिव, कसरी करोडपति भए उनीलाई थाहा छैन, अन्तमा मित्र कवि, च्याउसे, कविता सुनिदिने कोही छैन बरा। विषय रात्रिभोज, दृश्य घरको बैठक कोठा, समय झमक्क रात नपर्दै, क्याम्पस प्रमुख छु, भ्रष्टाचारको दलदलमा कति फसियो, मुखसम्म नाक बचेकै छ, त्यसपछि हाँसो, प्राध्यापक संघको अध्यक्षज्यू कस्तो लाग्यो विद्यार्थीहरूको गोदाई, श्रीमतीको माया जस्तै काम लाग्दो, फेरि हाँसो, जिल्ला सभापतिज्यू राजीनामा मागेको पत्रमा हस्ताक्षर गरियो झण्डैले, फेरि हाँसो, अनि रबर स्ट्याम्पजी के छ हालखबर, मसी गाडै छ, फेरि हाँसो, अभूतपूर्व अध्यक्षज्यू कहाँ छन् भूतपूर्व सैनिकहरू, कोही स्वर्गमा कोही नर्कमा, फेरि हाँसो, उद्योग वाणिज्य संघका सभापतिज्यू कहाँ छ तपाईँको उद्योग वाणिज्य चन्द्रलोकमा, फेरि पनि हाँसो। संयोजक महोदय, प्रस्तावित समितिको गति कस्तो छ, देशको गति सापेक्ष नै छ, फेरि हाँसो, महासचिवज्यू यस वर्ष कर्मचारीहरूले कति घुस खाए, नेताहरूलाई नखाई छोडे जति, फेरि हाँसो, महानगर प्रमुखज्यू कमिसन कति खाइयो, विदेश कति घुमियो, सोचे भन्दा दुई तिहाई कम्ती, फेरि हाँसो, दरबारिया सचिवज्यू कति करोड कमाइसकियो, सपनामा म सधैँ अरबपति हुन्छु, फेरि हाँसो, गृहमन्त्रीज्यू राजीनामा नदिने, यमराजको राजीनामा धर्मराजले माग्नु मिल्दैन, फेरि हाँसो, कविज्यू कविता नसुनौ है, जमाना सस्तो हाँसे व्यङ्गेको छ, के गर्ने, फेरि हाँसो, चिरकुमारी नेतिज्यू आजभोलि के चल्दैछ, ट्रेजेडी कि कमेडी, ट्रेजेडी कमेडी, फेरि हाँसो, अनि आतिथ्य श्रीमानजी यसपालि चुनाव लड्ने होइन, धाँधली गर्ने पुनित कार्यमा यहाँहरूको सहयोग पाए पक्कै लड्नेछु, सहयोग नगर्ने कुरै छैन, हामी हाम्रो राष्ट्रिय चरित्र त्याग्न सक्दैनौँ, धत कवि मात्र बोल्छ, अरू सबै ठिक छ भन्छन्, चियर्स चियर्स चियर्स। ठाडो घाटी, गुटु गुटु पानी, कुखुराको मासु क्वाप क्वाप, हड्डीहरू कर्याम कुरुम, त्यसपछि विदेशी पारामा स्वदेशी दाल भात, साना साना झाडीमा चराहरू चाहिँ चम्चा काँटाहरू टङ्ग्राङ टुङ्ग्रुङ टङ्ग्राङ टुङ्ग्रुङ, रात्रिभोज सकियो, बल्ल रात पर्यो, अँधेरी रातमा बिजुली बत्ती निभाइएपछि स्वास्नी लोग्नेलाई सोधी, के म राम्री छुइनँ, रातभर चर्को न चर्को आवाजमा घुरेपछि एका बिहानै लोग्ने रक्सीको ह्याङओभरबाट मुक्त भयो, स्वास्नी लोग्नेको ह्याङओभरबाट मुक्त भई दुबैले दुबैलाई एउटै ओछ्यानमा सुतिरहेको देख्दा त्यहीँ पनि अँगालो मारेर कस्तो कस्तो माने, सुहागरातको भोलिपल्ट बिहान चाहिँ, तर त्यसबेला स्वास्नीलाई कुरी कुरी लाज लागेको थियो, लोग्नेलाई अलिअलि अप्ठ्यारो मजा लागेको थियो, अहिले त्यस्तो लागेन, राति कसैले उनीहरूलाई अँगालो मारालाई सुताइदिएका त होइनन्, दुबैले सोचे, दुबै मुस्कुराए, सफ्टवेयरका हिंस्रक जन्तुहरू चाहिँ, किन हाँस्यो कि, लोग्नेले सोध्यो, स्वास्नीले पनि त्यही प्रश्न गरे, दुवैले जवाफ दिएनन्, दुवैलाई जवाफको प्रतीक्षा र आवश्यकता छैन भन्ने कुरा दुवैलाई थाहा थियो, दुवै अँगालोमा तन्किए, खुम्चिए, जीवनमा कस्तो किन यस्तो स्पर्शानुभूतिको सुख खोजिन्छ भनेर दुवैले खोजेनन्, सन्चो मानिरहे त्यति मात्र, पछि ह्याङओभरयुक्त लोग्नेले स्वास्नीलाई गुलियो चक्लेट सम्झेर चुस्यो, स्वास्नीलाई रक्सी गनायो, तर चुसिनेमा अन्याय मान्न सकिन, सायद प्रकृतिले नै लोग्नेहरूलाई बुर्जुवा र स्वास्नीहरूलाई सर्वहारा बनाइदिएका छन्, तर जीवनमा सबभन्दा नजिकको सम्बन्धलाई कसरी राजनैतिक मान्ने, राम्री छु, स्वास्नीले सोधी मनमनै। जम्मा एकपल्ट होइन, घटीमा पनि 100 पल्ट। लोग्नेले त्यसको जवाफ मनले दिएन, शरीरले दियो, दिइरह्यो। माया, आई लभ यु, रियली आई लभ यु। लोग्ने भावुक भयो, ओछ्यानमा आकाशको जुन देखेर। त्यसबेला के खड्को परेर बाई फालेको जालमा परे परे। आई एम सरी फर द्याट मिसफर्चुन एन्ड बिलिभ मी, मेरो माया, मेरो जीवन, मेरो सुख खुसी सबै सबै तिमी नै हो। भन्दा भन्दै लोग्ने झन्डैले रोयो। स्वास्नीले लोग्ने रोएको देख्न चाहिन। लोग्नेले टाउको समातेर त्यसको अगाडिको भाग, जसलाई लोग्नेको अनुहार भनिन्छलाई, आफ्नो छातीमा घुसारी र आफै रोई आँसु बरेर। बिना बिछोडको पुनर्मिलनमा अन्तिम दृश्य हुँदैन। स्वास्नीले यसैलाई दुर्भाग्यपूर्ण प्रथम दृश्यको अन्तिम सङ्कट सङ्घटना माने। संयोगान्त साँच्चै नै ठूलो खड्को परेको थियो। राम्रै टर्यो, स्वास्नीले सोची। आकाशमा लामपुस्रे तारा देखा परेर हो कि यो फुलमायाले सोची। भान्सा कोठामा त्यस बिहान लोग्ने स्वास्नीले लोग्ने स्वास्नीलाई मात्र होइन, छोराहरूलाई पनि खुब माया गरे। बिझाउने माया, छोराहरू चाँडो चाँडो मुख धोई, चाँडो चाँडो पाउरोटी अन्डा र चिया खाई, चाँडो चाँडो गृह कार्य गरी, चाँडो चाँडो टिभीमा मिक्की माउस र डोनाल्ड डको चर्ती कला हेरी, चाँडो चाँडो भात खाई, चाँडो चाँडो विद्यालयतिर भागे। लोग्ने स्वास्नीले त्यस दिन क्याम्पसमा छुट्टी नलिएर छुट्टी मनाए, स्वयम्भूको नाम मात्रको वनमा बाँदर बाँदरी नभएर। स्वास्नीको हृदयमा जुन घृणाको लाभा धन्किरहेको थियो, प्रेमको पहाड नाङ्गिएर त्यसले आफ्नो सक्रियता विस्फोट गरेन। कि घृणाको ज्वालामा कि सुत्यो। ए मोरी, तेरो पतिदेवले संसदीय चुनावको टिकट पाउनुभयो भन्छन् नि। अँ पाउनुभयो, ल त्यसो भए बधाई छ मोरी, धन्यवाद। अब तँलाई पनि क्याम्पस जाने फुर्सद नहुने होला होइन? चुनाव अगाडि गाह्रै छ, क्याम्पस गएर पनि के गर्नु? त्यहाँ न कसैलाई पढाउने मुड छ, न कसैलाई पढ्ने मुड छ। बरु तैँले पनि चुनाव प्रचार जाने क्याम्पेनिङमा मद्दत गर्ने होइन? मेरो राजनीतिक झुकाव अर्कैतिर छ मोरी। ऊ हाँसे। कुमारी सिलु अकुमारी शैलीसित फोनमा कुरा गर्दा गर्दा यसरी हाँसी, मानव उसलाई कुमारी हुनुको पीडा छैन, आनन्दै आनन्द छ। अकुमारी शैली जो रातारात संसदीय उम्मेद्वारकी स्वास्नीमा परिणत भइसकेकी थिए, उसले कुमारी सिलुको हाँसोलाई त्यही निरपेक्ष भावले सुने, जुन निरपेक्ष भावले हिन्दू धर्मावलम्बीहरू दशैंताका महिषासुरमर्दिनी सिंहवाहिनी दुर्गा भवानीको हाँसोलाई रेडियो नेपालको रेडियो नाटकमा सुन्छन्। अव्यस्ततापूर्वक फोन राखिदिउँ। पक्न मोरी, पहिले सुना पतिदेवसितको स्वस्थानी माध्यम कुन अध्यायमा पुगेको छ? पुनर्मिलन अध्यायमा। मैले भनिन र मोरी, युद्धविराम जस्तो छ। ऊ फेरि हाँसे। युद्धविरामी भए पनि यो स्थायी युद्धविराम हो, टेम्पोररी सिज फायर होइन, बिलिभ मी। हुन्छ, त भन्थ्यौ भने तेरो विश्वासमा विश्वास गरिदिन्छु, तर यसको अर्थ तेरो पतिदेवमाथिको विश्वास होइन नि मोरी। ल बाई, कुमारी सुरीले फोन राखी। तर ईर्ष्यावस कि स्नेहावस, लोग्नेसितको सम्बन्ध बिग्रेको बेला उसलाई धेरै ज्ञात अज्ञात शुभेच्छुकहरूले फोन गर्थे। सहानुभूतिपूर्ण लवजमा ऊ बुझ्थी, सहानुभूतिमा सहानुभूति छैन, उत्सुकता मात्रै छ। ऊ बुझ्थी, यो पृथ्वीको सतहमा मानिसहरू सधैँ शान्तिको कुरा गर्न मन पराउँछन्, तर शान्तिपूर्वक बाँच्न मन पराउँदैनन्। आस्थामा मन्दिरका घण्टा बजेको मन पराउने मानिसहरू व्यवहारमा गरेम गरेम गरी सैनिक बुट बजेको सङ्गीत नै मन पराउँछन्। र इतिहासमा, अहिलेसम्मको मानव जातिको जम्माजम्मी इतिहासमा, मानवहरू भनेको स्वास्नी मान्छेहरू कहाँ हुन् र? अरू कुरा छोडौँ, लोग्ने मान्छेहरूलाई त प्रेम गर्दा गर्दै झ्याउ लाग्न सक्छ। झ्याउ माने विशेष अधिकार लोग्ने मान्छेहरूमा सुरक्षित छ। उसको लोग्नेलाई फेरि झ्याउ लाग्यो भने।
श्रुति सम्वेगमा सर्वभक्तको उपन्यास समय त्रासदीको दोस्रो श्रृङ्खला आजलाई यति नै। तपाईलाई यो उपन्यास कस्तो लाग्दैछ? हामीलाई प्रतिक्रिया पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiunn.com.np। हवस् त, अर्को साता सर्वभक्तको उपन्यास समय त्रासदीको बाँकी श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।